नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दलहरूबीच सहमति जुटाउन पहल गर्न प्रधानमन्त्रीलाई सभामुख घरतीको आग्रह। संविधानको व्यवस्था खारेज गरेर भए पनि सीमांकन हेरफेर गर्नुपर्ने संघीय गठबन्धनको भनाई।
कार्यविधि समयमै पारित नहुँदा पुननिर्माणमा ढिलाइ भएको प्राधिकरणका सीईओको स्पष्टोक्ति। बजेट विनियोजन नहुँदा गोर्खाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण कार्य अल्पत्र।
बबई नदीमा पुल नहुँदा बर्दियाका चार गाविसका बासिन्दालाई समस्या समाधान गरिदिन सरकारसँग माग।
त्यहाँ एकदम प्रीतमा छन् र चाहिँ त्यहाँ पुलको एकदम आवश्यकता छ, हामीले त्यही माग छ हामीहरूको हजुर।
भारतका पाँच राज्यमा विधानसभा चुनावको मिति घोषणा। चुनाव घोषित राज्यमा केन्द्र तथा राज्य सरकारले नयाँ योजना सार्वजनिक गर्न नपाउने।
र झापा 11 मेची नेत्रालय काँक्रेभिटा गोल्ड कपको फाइनलमा चौथो साफ महिला फुटबलको उपाधिका लागि भारत र बंगलादेश खेल्दै।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557125 98550279222।
निक साइमन्स अवार्ड 2016 सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रमा लामो समयदेखि सेवा पुर्याई त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मध्येबाट एकजना स्वास्थ्य कर्मीलाई निक साइमन्स अवार्ड प्रदान गरिनेछ। सो सम्बन्धी थप आवश्यक जानकारी सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ। तसर्थ स्वास्थ्य कर्मीहरूले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी तोकिएको ढाँचामा सम्बन्धित जिल्ला स्वास्थ्य प्रमुखको सिफारिश सहित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 1813 पत्राचार गर्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 55-20-322, 55-24-782 सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाले राजनैतिक दललाई सहमतिका लागि प्रेरित गरेको बताउनु भएको छ। आज रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै उहाँले सर्वोच्च अदालतको पछिल्लो फैसलाले प्रतिपक्षी दललाई सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने वातावरण बनेको बताउनुभयो। संविधान कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले अबको केही दिनभित्रै चुनावको मिति घोषणा गर्ने दावी पनि गर्नुभयो।
यसैबीच सभामुख अनुसारी घरतीले संसद बैठक खुलाउने पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री निवास बालवटारमा पुगेर सभामुख घरतीले दलहरूबीच सहमति गराउन भूमिका खेल्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको हो। जवाफमा प्रधानमन्त्री दाहालले संसद बैठक खुलाउन आफूले पहल गरिरहेको जानकारी दिनुभएको थियो। सभामुख अनुसारी घरतीले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै हिजो एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङ तथा कांग्रेस नेता रामचन्द्र पौडेलसँग छुट्टा छुट्टै भेट गरी निकासका लागि दबाव दिनुभएको थियो। दलहरूको आग्रहमा सभामुख घरतीले संसद बैठक 24 गतेसम्मका लागि स्थगित गर्नुभएको छ।
संघीय गठबन्धनले संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित अघि बढ़ाउन माग गरेको छ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले सर्वोच्च अदालतको आदेशलाई स्वागत गर्दै परिमार्जन सहित संशोधन प्रस्ताव अघि बढ़ाउन माग गरेको हो। गठबन्धनले संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने बताउँदै आएको छ। बैठकले संविधान संशोधनको विषयमा देखिएको अन्यल सर्वोच्चको आदेशबाट हटेको निष्कर्ष समेत निकालेको छ। संविधानको धारा 274 खारिज गरेर भए पनि प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने गठबन्धनको तर्क छ। बैठकले सरकारले परिमार्जन गर्न कुनै गृह कार्य नगरेको गुनासो समेत गरेको छ। संशोधनको प्रस्ताव अघि नबढ़ाई घोषणा हुने चुनावको कुनै अर्थ नहुने र त्यसलाई नमान्ने निष्कर्ष निकालेको गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले बनाएका कार्यविधि समयमै पारित नहुँदा पुननिर्माणको काममा ढिलाइ भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आफ्नो स्पष्टीकरण दिँदै उहाँले सरकारको निर्देशन अनुसार काम गरिरहे पनि प्राधिकरणले बनाएका कार्यविधि प्रधानमन्त्रीले पारित नगर्दा काममा ढिलाइ भएको प्रष्टीकरण दिनुभएको हो। प्रष्टीकरणमा स्रोत साधनको पर्याप्तता बिना पनि प्राधिकरणले धेरै काम गरेको साथै सम्बन्धित निकायको उल्लेख्य सहयोग पाएको भए प्राधिकरणले अझै धेरै काम सम्पन्न हुने उल्लेख गरिएको प्राधिकरणका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो। प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सीईओ गेवालीसँग सरकारले पुस 14 गते 7 दिने स्पष्टीकरण मागेको थियो।
बजेट विनियोजन नहुँदा गोर्खाको बारपाकमा शिलान्यास भएको भूकम्प स्मृति पार्क निर्माण अन्यल भएको छ। भूकम्प गएको एक वर्ष पुगेको दिन गत वैशाख 12 गते राष्ट्रपति विद्यादेवी भण्डारीले पार्कको शिलान्यास गर्नुभएको थियो। शिलान्यास गरेको 9 महिना बितिसके पनि पार्क निर्माणका लागि बजेट विनियोजन भएको छैन। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोर्खाले कार्यक्रम बनाएर बजेटका लागि शहरी विकास मन्त्रालय मार्फत प्राधिकरणमा पठाए पनि स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो।
स्वतन्त्र विद्यार्थी युनियन सोबियूको चुनावमा 28 वर्षसम्मकाले मात्र उम्मेद्वार बन्न पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालयको आज बसेको सिनेट बैठकले सोबियू चुनावका लागि उमेरको हदबन्दी तोकेको र 28 वर्षभन्दा माथि उमेरकाले उम्मेद्वार बन्न नपाउने निर्णय गरेको त्रिविका प्रवक्ता भोला प्रसाद ढकालले जानकारी दिनुभयो। उमेर हदबन्दीबारे विद्यार्थी संगठन र त्रिविबीच मतभेद थियो भने विद्यार्थी संगठनले उमेरको हद तोक्न नहुने माग गर्दै आएका थिए। सोबियूको चुनाव आगामी फागुन 14 गते गर्ने तय भएको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोबियू चुनावलाई पारदर्शी र रचनात्मक बनाउन सुझाव दिनुभएको छ। सिनेट बैठकमा सम्बोधन गर्दै उहाँले सोबियू चुनाव समयमै गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले त्रिवेको शिक्षालाई समयानुकूल र चुस्त बनाउन निर्देशन पनि दिनुभएको छ।
मृगौला रोगीका लागि वीर अस्पतालमा 24 घण्टा डायलसिस सेवा शुरू भएको छ। बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्रै दिँदै आएको डायलसिस सेवा 24 घण्टा बनाइएको अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो। दैनिक 14 जनाको डायलसिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि 28 जनालाई सेवा दिइरहेको निर्देशक बस्नेतले जानकारी दिनुभयो। अहिले वीर अस्पतालमा हप्तामा 42 जनाले नियमित रूपमा डायलसिस गराउँदै आएका छन्। सरकारी अस्पतालमा 24 घण्टा यो सेवा शुरू गर्ने वीर अस्पताल पहिलो अस्पताल हो।
पहिलो पटक विदेश जान लागेका महिलालाई पुनः श्रम स्वीकृति दिएको भेटिएपछि श्रम मन्त्रालयले छानबिन थालेको छ। अध्यागमन विभागले विमानस्थलमा जाँच गर्ने क्रममा पहिलो पटक विदेश जान लागेको बताउने महिलालाई पुनः श्रम स्वीकृति दिएको पाइएको भन्दै छानबिन गर्न श्रम मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले प्रशासन महाशाखाका उपसचिव श्यामराज अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। यस्तै वैदेशिक रोजगार विभाग तहसलमा कार्यरत 7 कर्मचारीलाई समेत छानबिनका लागि मन्त्रालय तानिएको छ। लापरवाहीमा उनीहरूको संलग्नता हुन सक्ने र फेरि फर्जी काम गर्न सक्ने भएकाले विभागको कामबाट अलग गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
ललितपुरको हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको भवन भत्किएपछि त्यहाँ रहेका 150,000 पुस्तक तथा पत्र पत्रिका अलपत्र परेका छन्। नयाँ भवन बनाउन पुननिर्माण प्राधिकरणले रकम छुट्याए पनि जग्गाको अभावमा काम अघि बढ़न नसकेपछि पत्र पत्रिका र पुस्तक अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयका प्रमुख उपेन्द्र प्रसाद मैनालीले बताउनुभयो। 60 वर्ष पुरानो पुस्तकालयमा 300 वर्ष पुराना पुस्तक तथा दस्तावेज पनि छन्। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको केन्द्रीय चिडियाखाना कुन जिल्लामा पर्छ?
ए ललितपुर, र बी काठमाडौँ।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
कुखुरा व्यवसायहरूमा अनुरोध। नेपाल कुखुरा बजार व्यवस्थापन संघको केन्द्रीय साधारण सभा तथा नयाँ कार्य समितिको निर्वाचन 2073 पौष 22 गते बिहान 10 बजे चित्रावती लिजर सेन्टर क्षेत्रपुर नारायणगढमा हुने भएको हुँदा ब्रोइलर कुखुरा पालक किसान, कुखुरा चल्ला सप्लायर्स, दाना डिलर र कुखुरा मासु व्यवसायीहरू उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ। नेपाल कुखुरा बजार व्यवस्थापन संघ केन्द्रीय कार्यालय चितवन, सम्पर्क फोन नम्बर 0556 5 98 55 055 765, 98 45 5 20 912, 98 55 056 787।
हेलो मम्मी, हामी आउँदैछौँ।
जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि।
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दलहरूबीच सहमति जुटाउन पहल गर्न प्रधानमन्त्रीलाई सभामुख गहर्तीको आग्रह, संविधानको व्यवस्था खारेज गरेर भए पनि सीमांकन हेरफेर गर्नुपर्ने संघीय गठबन्धनको भनाई, कार्यविधि समयमै पारित नहुँदा पुनर्निर्माणमा ढिलाइ भएको प्राधिकरणका सीईओको स्पष्टोक्ति लगायतका खबर प्रस्तुत
गर्यौं। रंगकर्मी एवं कलाकार विष्णुभक्त फुँयालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। अन्त्येष्टि अघि फुँयालको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो। उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकार, रंगकर्मीदेखि राजनीतिज्ञ पनि प्रज्ञा प्रतिष्ठान पुगे। रंगमंचबाटै उदाएका फुँयाल फेरि नफर्किने गरी रंगमंचमै अस्ताएका छन्। मदन पौड्यालको सामग्री।
मेरो नानीले हिरोइन बनाउने तिमीहरूले ठिक छ, रोकटोक छैन, तर मेरो एउटा शर्त छ।
एउटा दुखद संयोग नै भन्नुपर्छ, जीवनमा अनेक अभिनय गर्नुभएका फुँयाल अभिनय गर्दा गर्दै अस्ताउनु भयो। महर्षि यज्ञवल्क्य नाटकको अभिनय उहाँको अन्तिम अभिनय भयो। नाटकमा यज्ञवल्क्यको भूमिकामा रहेका बिम्ब अधिकारी।
कस्तो अचम्म लाग्दो फिलिङ हुँदो रहेछ, एकदमै नाटकभित्र पनि नाटक भए जस्तो फिलिङ हुँदो रहेछ कि। एकछिनको लागि के भइरहेछ भनेर त्यो एकछिन दिमागले काम गर्न गाह्रो भए जस्तो हुँदो रहेछ त्यो। अनि फेरि धेरैजना थियौँ हामी, 50 जना जति जना थियौँ सबै नाटकको टोली चाहिँ।
राष्ट्रिय नाचघरमा मञ्चन भएको महर्षि यज्ञवल्क्य नाटकमा फुँयाल राजा जनकको अभिनय गर्दै हुनुहुन्थ्यो। अनि मन्त्रीजी यता आउनुहोस् त भन्ने नाटकको संवाद नै उहाँको जीवनको अन्तिम संवाद बन्यो। नाटक निर्देशक बद्री अधिकारी।
विष्णुभक्त दाईले जो राजा बनिनु भएको छ जनक, एक मिनट मात्रै बाँकी छ, त्यो दृश्य सकिन्थ्यो उहाँले बोलेपछि। तर बोल्न सुरुवात केले गर्नुपर्ने भने मन्त्रीजीलाई बोलाउनु पर्ने। मन्त्रीजी सुन्नुहोस् त भनेपछि मन्त्रीजी नजिकै गयो, भन्नुहोस् महाराज भनेपछि महाराज त केही भन्नुहुन्न, मन्त्रीमाथि मन्त्रीको कुममा ड्याममै लड्नुभयो।
अन्त्येष्टिका लागि पुगेका कलाकार भन्छन् फुँयालले आफू नजिकका नाट्यकर्मीसँग नाटक गर्दा गर्दै मर्न पाए हुन्थ्यो भनिरहनुहुन्थ्यो। आखिर राजाको अभिनय गर्दा उहाँको देह सकियो।
कुइयालका सहयात्री कलाकार लक्ष्मण विक्रम बस्नेत।
हामीले अविरल बौद्ध छ इन्द्रावतीमा खाँदा एउटै थालमा र सुत्दा एउटै ओछ्यानमा सुतेको व्यक्ति म तपाईँलाई यो बताउँ भने म सक्दिनँ यो सही मलाई आज सूर्य पनि उदाएका छन् कि छैनन् त्यो भान भएर छ।
विक्रम सम्बत 1994 भदौ 23 गते भक्तपुरको थाकलमाठमा जन्मेका फुइयालले झण्डै 6 दशक अभिनयमा बिताउनु भयो। उहाँले 200 भन्दा बढी सानो पर्दा र 40 भन्दा बढी ठूलो पर्दाका चलचित्रसँगै 500 भन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ। विक्रम सम्बत 2019 सालमा नेपाल भाषाको टेलिश्रृङ्खला कर्माया भोगमा अभिनय गरी नाट्य यात्रा आरम्भ गर्नुभएका फुइयालले अविरल बग्दछ इन्द्रावती तितो सत्य लगायत टेलिश्रृङ्खलामा निभाउनु भएको भूमिका अविस्मरणीय छ।
यो माइल भनिने व्यक्ति बेपत्ता भएको हुनाले पाउनुहुने महानुभावहरूले पुलिस चौकीमा बुझाएदेखि उचित पुरस्कार पाउनुहुनेछ।
उमेर ढल्कँदै गए पनि उहाँको जोशमा भने कुनै कमी थिएन। नेपाल टेलिभिजनमा कुनै बेला तितो सत्यमा अभिनय गरेका फुइयाल त्यसको ओ माई लभ गीत अनि अभिनय मार्फत युवा पुस्तामाझ पनि निकै चर्चित हुनुहुन्थ्यो। सधैँ सबैलाई हँसाइराख्ने कलाकार रुवाएर विदा हुँदाको छेड सम्झँदै कलाकार दिपा श्री निरौला,
मलाई यही बुवाको जस्तै मरण मर्न पाऊ, किनभने सम्पूर्ण कलाकारकै मरण इच्छा नै यही हुन्छ कि हामी कलाकारिता गर्दै मर्न पाऊ, हामी अभिनय गर्दा गर्दै मर्न पाऊ भनेर हामीले इन्टरभ्यूमा भन्थ्यौँ। आज बुवाले शास्त्रोत देखाउनु भयो।
अभिनय गर्दा गर्दै मर्न चाहन्छु भन्ने उहाँको इच्छा त पूरा भयो नै, तर उहाँ जस्तो इमान्दार र उत्साही स्रष्टाको अभाव भने नेपाली कला क्षेत्रले महसुस गर्नेछ। वरिष्ठ कलाकार फुइयालप्रति हाम्रो पनि श्रद्धा सुमन।
पहाड़मा पहिरो अनि तराईमा बाढ़ीले वर्षेनी हजारौं नागरिक घरबार विहीन भएका छन्। तर बबाई नदीले दिइरहने पटक पटकको चोटले बर्दियाका 4 गाविसका बासिन्दा भने घरबार भएर पनि बन्दी जस्तो भएका छन्। बर्दियाको पन्नाहा वानियाबार मगरगाडी र धदवार गाविसमा जानका लागि बनाएको एउटा झुलुङ्गे पुल पनि 2071 सालको बाढ़ीले बगाइदिएपछि 4 गाविसका बासिन्दा आपतमा परेका छन्। बर्दियाबाट फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
काठमाडौँबाट आएका पत्रकारले आफ्ना समस्या सिंहदरबारसम्म पुर्याइदेलान् कि भनेर बर्दियाको पदनाह बनियावार मगरगढ़ी अनि धदवार गाविसका बासिन्दाले गीतबाटै समस्या सुनाए अनि बिन्ती पनि बिसाए। स्थानीय लौटन थारू,
तपाईँहरूको स्वागत गर्दछ यहाँबाट, हाम्रो दुःखलाई लगेर त्यहाँ काठमाडौँमा गएर हजुरहरूले हाम्रो यो कुरालाई पुगाइदिनु होला कि त्यहाँ एकदम प्रिटमा छन् र चाहिँ त्यहाँ पुलको एकदम आवश्यकता छ, हामीले त्यही माग छ हामीहरूको हजुर। गीतको माध्यमबाट हामी त्यही गीत यही नाचमा त्यही गीत बनाएर गाएको छौँ। 2071 सालमा आइल बहिया टुटि गेल पुल मर गेल हाम्रो डगरा, हाम्रो डगरा हाम्रो जुन बाटो थियो त्यो खतम भयो।
4 गाविस जोड्नको लागि 28 महिना अघि ठूलो तामझाम गरेर पदना गाविसको कुसुम्बा घाटमा झोलुङ्गे पुलको उद्घाटन गरियो। तर गाउँले प्रयोग गरेको 29 दिनमै बबई नदीले पुल बगाएपछि गाउँलेलाई वार पार गर्न आपत पर्यो। पुल नभएपछि अहिले उनीहरू बर्दियाको सदरमुकाम गुलरिया र मुख्य व्यापारिक थरो सानोश्री बजार आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। गाउँमा भरपर्दो स्वास्थ्य चौकी नभएकाले सानो तिनो समस्या पर्दा पनि सानो श्री जानुपर्छ, तर बबई नदी तगारो बनेको छ। नदीपारी कलेज भएकाले कयौं विद्यार्थीले कलेज पनि छाडे। गाउँमा फलेका तरकारी फलफूल र दूध पुल नभएकै कारण खेर गइरहेका छन्। बबईमा पुल नहुँदाको पीड़ा बिसाउँदै इन्द्रा गैरे,
हामीलाई नदीले धेरै पीड़ित बनाएको छ, यहाँ धेरै जनताहरूलाई दुःख बाढी अब बर्खा लाग्यो भनेदेखि त बिमारी भयो औषधि गर्न डुङ्गै तर्नु पर्यो, सानो किनमेल पनि डुङ्गै तर्नु पर्यो, कहीँ जानु पर्यो भने पनि डुङ्गै तर्नु पर्यो, रुखहरू जडाबुटाहरू लिएर आए पनि डुङ्गा चल्दैन अनि त्यो ठ्याप्पै बन्द हुन्छ अनि जनताहरू चाहे जस्तो सिरियस बिमारी होस् हामीलाई यहीँ नै बस्नुपर्छ। अब बचे अब नदी घट्यो भनेदेखि तर्न पाइन्छ के अरे, अब नदीहरू घटेन भनेदेखि त अब जसरी नै अब कि मर्यो कि भने बाँच्यो भने अनि नदी घटेपछि जाने उपचारको लागि।
बबई नदी कुन बेला बौलाएर आउँछ पत्तो छैन, यसरी नदीसँगै जोडेर पुल नबनाउनुहोस्, यस्तै भनेर गाउँले पहिल्यै भनेका थिए। तर इन्जिनियर र ठेकदारले गाउँलेका कुरा सुनेनन्। त्यसको परिणाम पुल बनेको 29 दिनमा बबैले पुलको जरैदेखि नै उखलिदियो। अहिले उनीहरू डुङ्गाको भरमा वार पार गर्छन्। कुनै कारणले डुङ्गा चालक आएनन् भने बिरामीको अस्पताल नपुग्दै ज्यान जान्छ। अघिल्लो सालमा भएको नयाँ सम्झौता अनुसार नयाँ पुल बनिसक्नुपर्ने हो, तर अहिलेसम्म रुख काट्ने विवादले पुलको जग खन्ने काम पनि शुरू भएको छैन। त्यहाँका स्थानीय बासिन्दाले धेरै ठाउँमा पटक पटक बिन्ती बिसाउँदा पनि पुल किन बनेन त? बर्दिया क्षेत्र नम्बर 2 का सांसद सञ्जय कुमार गौतम:
अब त्यो विलम्ब गरेकोमा मैले बारम्बार त्यो कुरामा सम्बन्धित निकायलाई ध्यान आकर्षण गराएको छु। त्यहाँ झुलुङ्गे पुलले मात्रै पुग्ने परिस्थिति छैन, मैले बारम्बार संसदमा पनि यो कुरो उठाएको छु, सम्बन्धित निकायका आएका डेलिगेसनहरूलाई पनि लिएर प्रधानमन्त्री, सम्बन्धित मन्त्री, गृह मन्त्रालय, सम्पूर्ण नेताहरूलाई पनि भनेको छु। तर यो मुलुकको यो दुर्भाग्य भन्नुपर्छ, वास्तवमा एउटा सांसदका हैसियतले मलाई आफूले पनि लाज लागेको छ।
पदना, बनियाबार, मगरगाडी अनि धदवार गाविसका 40,000 भन्दा धेरै बासिन्दा बबई नदी पुलबाटै वार पार गरेको सपना देखेर बसिरहेका छन्। तर सपना पूरा गरिदिने निकायले कहिलेसम्म पुल बनाइदिने हुन् त्यो चाहिँ पत्तो छैन।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
भ्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत, नाक्सुब्बा, खरिदार, बैङ्क र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509-984-942-1216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। महानगरीय प्रहरी परिसर भक्तपुरले झौखेलको महाकाली सिपी इटाभट्टाबाट 2 बालिकाको उद्धार गरेको छ। दाङ डरुवा गाविसका 16 मधु खत्री र 14 मिन्सरा राणाको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। गएको मंगिर 26 गतेदेखि बेपत्ता भएको भन्दै बालिकाका आफन्तले दाङको प्रहरी चौकीमा जाहेरी दिएपछि त्यसैका आधारमा खोजी गर्ने क्रममा उनीहरू फेला परेको प्रहरीले जनाएको छ।
काभ्रेमा नक्कली नागरिकता देखाएर आयामीबाट रकम निकालेको आरोपमा तनहू श्यामघाका वसन्त बहादुर थापा छेत्री पक्राउ परेका छन्। वसन्तले पनौती, लमजुङ, दोलखा, सुनसरी लगायत ठाउँका व्यक्तिको नाममा रहेको नागरिकता प्रयोग गरी लाखौं रकम ठगी गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 30,000 रूपियाँ, 6 सिम कार्ड र विभिन्न व्यक्तिका नक्कली नागरिकता र फोटोकपी समेत बरामद गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मको टोलीले लागू औषध सहित 2 पक्राउ गरेको छ। पर्साको हरपतगंजका राम यादव र प्रमोद यादव रक्सोलबाट पक्राउ परेका हुन्। उनीहरूले जीवमा लुकाएर लागू औषध ल्याएको प्रहरीले जनाएको छ।
सरकारले देशभरका 143 नगरपालिकालाई सौर्य सड़क बत्ती जडान गर्न 50 करोड़ रूपियाँ निकासा गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनसहभागितामा आधारित सौर्य सड़क बत्ती जडान गर्न रकम निकासा गरेको हो।
मेरो पनि भन्नु छ।
जिल्ला अस्पताल बझाङमा उपचारका लागि भर्ना भएकी 2 सुरक्षा सार्कीको आर्थिक अभावले उपचारमा समस्या भएको खबर उज्यालो अनलाइनमा पढेर रामजी लम्साल फेसबुकमा प्रश्न गर्नुहुन्छ। नेतालाई उपचारका लागि लाखौं दिने सरकारले गरीबको उपचारको लागि 2-4 लाख दिन हुँदैन र यदि दिँदैन भने सबैका लागि स्वास्थ्य भन्ने नारा कसका लागि हो अनि त्यसको अर्थ के रह्यो र सरकार?
रोशन रिजाल फेसबुकमा सरकारलाई आग्रह गर्नुहुन्छ, यी नानीलाई जस्तो रोग लागेको भए पनि सरकारले निशुल्क उपचार गरोस्। सरकारको नियम सानालाई ऐन, ठूलालाई चयन नहोस्। अनि अहिले सरकारले धेरै औषधि निशुल्क गरेको छ, त्यसैले अरूले पनि सहयोग गरौं।
सरकारी अस्पतालमा पालो कुर्नु परेको भन्दै टिकाजङ ओलीले ट्वीट गर्नुभएको छ। अस्पतालले आकस्मिक मात्र नभएर सबै किसिमको सेवा 24 घण्टा उपलब्ध गराउने व्यवस्था गरिदिए घण्टौं कुर्नु पर्नेलाई सुविधा हुन्थ्यो।
गुल्मीका घनश्याम गिरी एसएमएसमै लेख्नुहुन्छ, संविधान संशोधन र प्राधिकरणले कर्मचारी बर्खास्त गरेको विषयमा सर्वोच्चले गरेको निर्णय सराहनीय छ।
अनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले 10 मधेसको समस्या अल्झाएर राखियो भनेकोमा सुरेश लामा सहमत हुनुहुन्न। उहाँ फेसबुकमा लेख्नुहुन्छ, तपाईँ मन्त्री हुँदा त मधेसमा केही समस्या छ भन्नुभएको थिएन त। मन्त्री पद खुस्केदेखि नै त हो तपाईँले मधेसका कुरा जोड़तोड़का साथ उठाएको। अहिले पनि मन्त्री हुनुभयो भने मधेसका समस्या समाधान हुन्छन् होला होइन?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। अब विदेशको खबर। भारतका 5 राज्यमा विधानसभा चुनावको मिति घोषणा गरिएको छ। त्यहाँको चुनाव आयोगले उत्तर प्रदेश, गोवा, पंजाब, मणिपुर र उत्तराखण्डमा विधानसभाको चुनावको मिति घोषणा गरेको हो। उत्तर प्रदेशमा आउँदो फेब्रुअरी 11, गोवा र पंजाबमा 4, मणिपुरमा 2 फेब्रुअरी 4 र 8 र उत्तराखण्डमा 15 चुनाव हुने बीबीसीले जनाएको छ। यी सबै राज्यको मतगणना भने मार्च 11 गरिने त्यहाँको चुनाव आयोगले जनाएको छ। उत्तर प्रदेश, उत्तराखण्ड र पंजाबमा उम्मेद्वारको खर्च सीमा 28 लाख तथा मणिपुर र गोवामा 20 लाख रूपियाँ तोकिएको छ। चुनावको मिति घोषणासँगै यी राज्यमा चुनावी आचार संहिता पनि लागू भएको छ। अब ती राज्यमा केन्द्र सरकार तथा राज्य सरकारले कुनै पनि नयाँ योजना सार्वजनिक गर्न पाउने छैनन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भारतले लगातार 4 पटक महिला साफ च्याम्पियनशीपको उपाधि जितेको छ। सिलगढ़ीको कञ्चनजंघा रंगशालामा भएको खेलमा बंगलादेशलाई 3-1 हराउँदै भारतले उपाधि जितेको हो। बंगलादेश मालदिवसलाई हराउँदै फाइनल पुगेको थियो भने भारतले सेमी फाइनलमा नेपाललाई हराएको थियो। यसअघिका 3 संस्करणमा नेपाल उपविजेता भएको थियो। यसैबीच च्याम्पियनशीप खेल्न भारत गएको नेपाली टोली भने आज स्वदेश फर्किएको छ।
झापा 11 मेची नेत्रालय काँक्रभिटा गोल्ड कपको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा रूपन्देह 11 4-0 हराउँदै झापाले उपाधि यात्रा कायम राखेको हो। उसका लागि कर्णली मुले ह्याट्रिक गरे भने योगेश गुरूङले 1 गरे। यस्तै नेपाल आर्मी क्लब हेटौँडामा चलिरहेको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। क्वार्टर फाइनलमा संकटा क्लबलाई 2-0 हराउँदै आर्मीले अन्तिम 4 स्थान पक्का गरेको हो। यस्तै 8 फाल्गुनन्द गोल्ड कप फुटबलमा कर्णसिंह सोनामी स्मृति क्लब ताप्लेजुङ सेमी फाइनलमा पुगेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दलहरूबीच सहमति जुटाउन पहल गर्न प्रधानमन्त्रीलाई सभामुख घरतीको आग्रह। संविधानको व्यवस्था खारेज गरेर भए पनि सीमांकन हेरफेर गर्नुपर्ने संघीय गठबन्धनको भनाई।
कार्यविधि समयमै पारित नहुँदा पुनर्निर्माणमा ढिलाइ भएको प्राधिकरणका सीईओको स्पष्टोक्ति। बजेट विनियोजन नहुँदा गोर्खाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण कार्य अलपत्र।
बबई नदीमा पुल नहुँदा बर्दियाका चार गाविसका बासिन्दालाई समस्या समाधान गरिदिन सरकारसँग माग।
भारतका पाँच राज्यमा विधानसभा चुनावको मिति घोषणा। चुनाव घोषित राज्यमा केन्द्र तथा राज्य सरकारले नयाँ योजना सार्वजनिक गर्न नपाउने।
र चौथो साफ महिला फुटबलको उपाधि भारतलाई। झापा एघार, मेची नेत्रालाई काँक्रेभिटा गोल्ड कपको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।